नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई स्वागत छ। साथमा छौ श्रेया नेपाल र यशोदा अधिकारी। आज मिति 2078 साल माघ 8 गते शनिबार, मार्ग कृष्ण पञ्चमी तिथि, तदनुसार सन् 2022 जनवरी महिनाको 22 तारीक, नेपाल सम्बत 1142।
प्रधानमन्त्रीद्वारा देशवासीलाई सम्बोधन, एक वर्षभित्र तीनै तहको निर्वाचन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको यसै खबरबाट आज कार्यक्रमको शुरूआत गर्दैछौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेकाले निर्वाचनका पूर्व तयारीका कामहरू पूरा गर्न सबैसँग आग्रह गर्नुभएको छ। संयुक्त सरकार गठन भएको छ महिना पुगेको सन्दर्भमा देशवासीलाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले आवधिक निर्वाचनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले सबै राजनैतिक दल तथा सरकारवालासँग निर्वाचनको पूर्व तयारीका लागि अनुरोध गर्नुभयो। सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुहुँदै उहाँले आफ्नो सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा मानवाधिकारप्रति पूर्ण प्रतिबद्ध व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले वर्तमान सरकार बनेपछि संविधान र संवैधानिक प्रणालीको रक्षा भएको र विधिको शासन सुदृढ बनेको स्पष्ट पार्नुभएको छ। आफूले सरकारको नेतृत्व गरेपछि आम जनतामा त्रास र भय एवं राजनैतिक स्थायित्वप्रतिको संशय अन्त्य भएको स्पष्ट पार्नुहुँदै उहाँले सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिहरूले मुलुकमा राजनैतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खड़ा गरेको छ। उहाँले भन्नुभएको छ, वर्तमान सरकार बनेपछि जनतामा आशा र भरोसा बढ़ेको छ, तर हामीलाई यसमै सन्तोष गर्ने अवस्था छैन। 21औं शताब्दी द्रुत गतिमा अघि बढ़िरहेको प्रतिस्पर्धी युगमा विकास र समृद्धिको यात्रालाई हामीले थप गतिका साथ चाँडै पूरा गर्नुपर्ने खाँचो छ। उहाँले विश्व कोविड 19 महामारीको सन्त्रास फैलिरहेका बेला सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री देउवाले यस्तो राष्ट्रिय संकट परेका बेला सबैलाई धैर्य साथ जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सुरक्षित जीवनयापनका लागि हार्दिक अनुरोध पनि गर्नुभयो। संविधानको कार्यान्वयन, कानूनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्न उहाँले प्रतिबद्धता जनाउनु भएको छ। राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्याको समाधान गर्ने, संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि सम्बोधनमा उहाँले बताउनुभयो। सम्बोधनका क्रममा उहाँले संसदमा रहेका सबै राजनीतिक दलसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याउन सरकारको प्रतिबद्धता जनाउनुभयो। वर्तमान सरकार बनेपछि मुलुकको आर्थिक सामाजिक रूपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक विकासमा जोड़ दिएको बताउनुहुँदै उहाँले उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्धन गर्ने, स्वदेशी कच्चा पदार्थ र श्रम उपयोग हुने निकासीजन्य वस्तुको उत्पादन वृद्धि गरी निकासी बढ़ाउने, आपूर्ति व्यवस्थामा सुधार गर्ने, महँगी नियन्त्रण गर्ने तथा भ्रष्टाचार जन्य कार्यको छानबिन, अनुसन्धान र तहकिकातका लागि अग्रसरता लिने कार्यको शुरूआत भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले कोविड 19लाई नियन्त्रण गर्न खोप नै प्रभावकारी उपाय भएकाले आफूले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आगामी चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई निशुल्क खोपको पूर्ण मात्रा दिने प्रतिबद्धता व्यक्त गरी अनुरूप नै खोप लगाउने काम प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो। किसानलाई मल र बिउ, विद्यालयका छात्र छात्राहरूलाई पाठ्य पुस्तक समयमै उपलब्ध गराउन र राज्यले निशुल्क रूपमा उपलब्ध गराउने काममा सरकार लागिरहेको प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ। विपद प्रभावित जनताको आवास पुननिर्माण तथा राहतका कामलाई उच्च प्राथमिकतामा राखेर सरकारले जनहितकारी काम गरिरहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले शीतलहर र उच्च हिमाली क्षेत्रमा हुने हिमपातका कारणबाट कसैको पनि अकाल मृत्यु हुन नपाउने व्यवस्था गर्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको छ भन्नु भएको छ। प्रधानमन्त्रीद्वारा देशवासीलाई सम्बोधन, एक वर्षभित्र तीनै तहको निर्वाचन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
यसै प्रसंगलाई आज नागरिक दैनिकले पनि मुख्य खबर बनाएको छ। सबै क्षेत्रमा सुधार भएको प्रधानमन्त्रीको दावी, एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने तयारी शीर्षक दिएर नागरिक दैनिकले अगाडि लेखेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार गठन भएसँगै मुलुकको आर्थिक, सामाजिक र राजनीतिक लगायत क्षेत्रमा सुधार भएको दावी गर्नुभएको छ। असार 29 गते प्रधानमन्त्री हुनुभएका देउवाले 6 महिनापछि शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमणका कारण मुलुकको आर्थिक, सामाजिक लगायत क्षेत्रमा भएको संकुचनमा अहिले सुधार आएको दावी गर्नुभएको हो। स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेमा सत्ता गठबन्धन दलभित्र साझा सहमति जुट्न नसकेका बेला प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी थालिएको दावी गर्नुभएको छ। त्यसका लागि आवश्यक गृह कार्य गर्न सरकारवाला निकायलाई निर्देशन पनि दिनुभएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ भने अन्नपूर्ण पोस्टले पनि एक वर्षभित्रै तीनै तहको निर्वाचन गर्छौं शीर्षक दिएर यो खबरलाई प्राथमिकता दिँदै मुख्य खबरका रूपमा छापेको छ।
सत्ता गठबन्धनका पाँच दल स्थानीय तहको निर्वाचनपछि धकेलिने, प्रतिनिधि सभा निर्वाचन अघि सार्ने वा तीनै तहका निर्वाचन एकैपटक गर्ने विभिन्न विकल्पमा छलफलमा रहेका छन्। तर स्थानीय निर्वाचन वैशाखभित्रै गर्न र संसदीय निर्वाचन मंगिरमा मात्र गर्नै पर्ने संवैधानिक बाध्यतालाई संविधानविदहरूले फेरि सम्झाएका छन्। तीनै तहको निर्वाचन एकैपटक गर्दा के हुन्छ भन्नेबारे छलफल चलेको छ। एक दुई दिनभित्रमा निष्कर्षमा पुगिनेछ। शुक्रबार गठबन्धनको बैठक सकिएपछि सरकारका प्रवक्ता तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेससँग भन्नुभयो, संविधानविदहरूका अनुसार दलहरूले गरेको छलफल नै उपयुक्त छ। पहिले निर्वाचनको मिति तय गर्ने सम्बन्धमा कुनै पनि राजनीतिक गठबन्धनको भूमिकालाई संविधान र कानूनले चिन्दैनन्। संविधानविदहरू भन्छन् दोस्रो स्थानीय निर्वाचन आगामी जेठ पाँच भित्रै गर्नै पर्ने कानूनी बाध्यता छ। त्यस्तै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन वैशाख जेठमा गर्न मिल्दैन, मंसिरमा कुर्नै पर्छ। कुनै पनि ढंगले चुनाव टार्ने नगर्ने भन्ने हुँदैन, त्यसकारण सबै दलले पाँच वर्ष कार्यकाल पूरा गर्ने र समयमै चुनाव गराउने सहमति भएको छ। बाबुराम भट्टराईको भनाई कान्तिपुरले उद्धृत गरेको छ भने गगन थापाको भनाई पनि यहाँनिर समेटिएको छ। हामीले कानून बनाउँदा नै छलफल गरेका हौं, अहिले कार्यान्वयन गर्ने चरण हो। स्थानीय तहको नेतृत्व एक दिन पनि रिक्त हुनु हुँदैन। वैशाख जेठमा संघीय संसदको निर्वाचन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको चौतर्फी आलोचना भएपछि सत्ता गठबन्धनले एकैपटक तीन तहको निर्वाचनबारे छलफल थालेको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणामा अलमल गरिरहेको गठबन्धनले एकैपटक तीन तहको निर्वाचन गर्नका लागि कानूनी व्यवस्थाबारे निर्वाचन आयोग, कानून व्यवसायी र संविधानविदसँग परामर्श गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनैतिक समन्वय समितिको बैठकले 2074 तीन चरणमा भएको स्थानीय तह निर्वाचनमध्ये कुनलाई आधार मान्ने भन्नेबारे निर्वाचन आयोग र संविधानविदसँग परामर्श गर्ने निर्णय लिएको छ। निर्वाचन एकैपटक गर्न संवैधानिक चुनौती, वर्तमान सरकारले विश्वासको मत गुमाएर प्रतिनिधि सभा निर्वाचनमा जाने परिवेश बनेमा पनि सातै प्रदेशका सरकार के आधारमा विघटन हुने, सबै प्रदेशमा सरकार र सदन छन्, म्याद नपुग्दै तीनलाई एकमुष्ट विघटन गर्ने संवैधानिक बाटो छैन, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
वैशाखमा स्थानीय निर्वाचन कठिन शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। निर्वाचन आयोगले 5 जेठमा स्थानीय तहका प्रतिनिधिको कार्यकाल सकिने भन्दै वैशाखमा निर्वाचन गर्न प्रस्ताव गरेर पनि यसको सम्भावना कमजोर हुँदै गएको छ। 2074 तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले आधिकारिक मितिमा अन्यल देखिएको भन्दै पाँच दलीय गठबन्धनले आयोग र संविधान बीचसँग परामर्श गर्ने निर्णय गरेको छ। यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैशाख जेठमा संघीय संसदको निर्वाचनको प्रस्ताव रोकेर गठबन्धनले तीनै तहको चुनावमा जोड़ दिएको छ। गठबन्धनको पछिल्लो निर्णयले वैशाख जेठमा प्रतिनिधि सभाको निर्वाचनमा जाने प्रचण्ड र नेपालको प्रस्ताव तत्कालका लागि स्थगन भएको, प्रतिनिधि सभाको निर्वाचनमा जाँदा समय नपुग हुने उहाँहरूको ठम्याइरहेको छ। आफ्नो पार्टीभित्र छलफल नगरी प्रचण्ड र नेपालले यस्तो प्रस्ताव अगाडि सारेको उहाँहरूले आरोप लगाउनु भएको छ। शुक्रबार समन्वय समितिको बैठकमा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले संविधानको प्रावधान र मर्म तथा लोकतन्त्रको मूल्य र अभ्यासको जगमा निर्वाचनबारे निर्णय लिनुपर्ने भन्दै संसदको कार्यकाल नसकिँदै संघीय संसदको चुनावमा जान नहुने मत राखेका थिए। उनले गठबन्धनलाई संविधान मिच्ने सुविधा नरहेको पनि बताएका थिए। बैठकमा नेता श्रेष्ठको प्रस्ताव थियो, हामीले संविधान र संसदको चरको सर्वोच्चताका कुरा गरेर आयौं, यही विषयमा अदालतमा मुद्दा पनि लड्यौं, तर अदालतको फैसला र जनताको मत विपरीत कार्यकाल नसकिँदै संघीय संसदको चुनावमा जाने कुरा संवैधानिक हुँदैन, यसमा पुनर्विचार गर्नुपर्छ, यसले गठबन्धन र सरकारको काम प्रभावित गर्छ, गठबन्धनलाई संविधान मिच्ने सुविधा कहीँ छैन, उहाँको भनाई छ। स्थानीय तहका प्रतिनिधिको कार्यकाल समाप्ति भएपछि मात्रै चुनावको मिति घोषणा हुन्छ भन्दै सरकारका प्रवक्ता गणेन्द्र बहादुर कार्कीले भन्नुभएको सन्दर्भलाई पनि नयाँ पत्रिका दैनिकले अगाडि खबर बनाएको छ। 2074 तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले कुनलाई अन्तिम मिति मान्ने विषयमा अन्यल देखिएकाले संविधानभित्र निर्वाचन आयोगसँग परामर्श गरेर अगाडि बढ़ने भनेका छौं। संविधानको भावना अनुसार स्थानीय तह निर्वाचन घोषणा गर्ने विषयमा गम्भीर छलफल भएको छ। संविधान र कानूनमा रहेको दुविधालाई हटाएर हामी अघि बढ़ने कुरामा सहमत भएका छौं। सरकारका प्रवक्ताको भनाई उद्धृत गर्दै नयाँ पत्रिकाले यो खबर बनाएको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सिंहदरबारभित्र 40% कर्मचारीलाई संक्रमण, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हटस्पट बनेको छ। सिंहदरबारभित्र कार्यरत कर्मचारी मध्ये करिब 40% कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारी मध्ये करिब 40% कोरोना संक्रमण भएको अनुमान गरिएको बताउनुभयो। पीसीआर गरेका कर्मचारीको रिपोर्टको आधारमा हामीले यो अनुमान गरेका हौं। अधिकारीले भन्नुभयो, पीसीआर गरेका कर्मचारी समेत जोड्दा आधा जति कर्मचारीमा कोरोना संक्रमण भएको हाम्रो अनुमान छ। सिंहदरबारभित्र करिब 5,000 कर्मचारी कार्यरत छन्। त्यहाँ प्रधानमन्त्री कार्यालय सहित 21 मन्त्रालय रहेका छन्। यसै गरी राष्ट्रिय योजना आयोग, वित्त आयोग, नेपाल टेलिभिजन, रेडियो नेपाल गरी करिब 30 कार्यालय छन्। मन्त्रालय पिच्छे क्वारेन्टीन पनि राखिएका छन्। सामान्यतया एउटा कार्यालयमा 120 150 कर्मचारी कार्यरत हुन्छन्। दुईजना मन्त्रीको क्वार्टरमा कोरोना परीक्षण गर्दा 33% पोजिटिभ आएको राष्ट्रिय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। शुक्रबार दुईवटा क्वार्टरमा परीक्षण गरिएका 32 नमूना मध्येमा 10 कोरोना पुष्टि भएको हो। कोरोना संक्रमित हुनेमा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीको परिवारका सदस्य सहित कर्मचारी 5 छन् भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा अधिकारीको क्वार्टरमा 5 कर्मचारीमा संक्रमण पुष्टि भएको छ। दुवै मन्त्री पहिला नै संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा शुक्रबार अन्य सदस्यको एन्टिजेन परीक्षण लिएको थियो। राष्ट्रिय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट ट्रेसिङ शाखाका अनुसार बिहिबार प्रधानमन्त्री कार्यालय तथा क्वार्टरमा COVID-19 परीक्षण गर्दा 50% कोरोना पुष्टि भएको छ। सिंहदरबारभित्रका 40% कर्मचारीलाई संक्रमण, मन्त्री निवासमा पनि छिर्यो भाइरस, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
सातै प्रदेशमा सिटामोल वितरण, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। काठमाडौँ उपत्यका लगायत देशका मुख्य शहरमा सिटामोल लगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोल सहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ। सबै प्रदेशमा गरी 1,33,42,000 ट्याब्लेट सिटामोल वितरण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सिटामोल लगायत औषधिको अभाव नभएको जानकारी गराउनुभयो। उहाँले केन्द्रीय मेडिकल स्टोर बाराबाट 7 प्रदेशलाई सिटामोल वितरण गरिएको बताउनुभयो। प्रदेश एकको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई 27,67,000 ट्याब्लेट सिटामोल वितरण गरिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई 21,30,000, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई 10,98,000 ट्याब्लेट सिटामोल पठाइएको पनि उहाँले जानकारी दिनुभयो। यही सन्दर्भलाई कान्तिपुर दैनिकले पनि अग्रपृष्ठमा खबर लेखेको छ। सिटामोल अभाव कायमै शीर्षक दिएर सरकारले शुक्रबारसँग सिटामोलको आपूर्ति व्यवस्था सहज बनाउने बताए पनि बजारमा अभाव कायमै देखिएको छ। कोविड संक्रमण भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोल लगायत औषधि सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँड र मुख्य सचिव शंकर बैरागीलाई निर्देशन दिनुभएको थियो। त्यसपछि मुख्य सचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिनुभएको थियो। लगत्तै औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्ता सहितको छलफलपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले शुक्रबारसम्म सहज हुने बताउनु भएको थियो। तर बजारमा अझै सिटामोल सहज रूपमा पाइँदैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीका अनुसार सिटामोल अझै सहज भइसकेको छैन। मुख्यत बिहिबार र शुक्रबार उपत्यकाका ठूला अस्पतालका फार्मेसीमा अनुगमन गर्यौं। दुई दिनमा करिब 28 फार्मेसीमा अनुगमन गर्दा सिटामोल सहज देखेनौ। उहाँले भन्नुभयो, सिटामोल अभाव कायमै कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ।
उफ महँगी, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। उफ महँगी, लामो श्वास लिँदै फूलमाया तामाङ भन्छिन्, कसरी बाल बच्चा पाल्ने, कसरी आफू बाँच्ने साह्रै गाह्रो भयो। अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडा बापत 7,000 रूपियाँ तिर्नुपर्छ। फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोराछोरी पाल्ने गर्छिन्। महिनामा 10-15 हजार रूपियाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो, अहिले त महिनाभरि खानै पुग्दैन, उनले भनिन्। दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढ़ेको छ उनलाई। दुखेसो पोख्दै तामाङ भन्छिन्, बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महँगीले। बजारमा 1 किलो चिनीको 100 रूपियाँ पर्छ। तेल, दाल, चामल, गेडागुड़ी सबै उत्तिकै महँगो छ, कसरी किनेर खाने। फूलमायाले भनिन्, चिसो छ तर चिनी महँगो भएकाले घरमा चिया पकाउन छाडिसकेको छु। यस्तै काभ्रे घर भई हाल काठमाडौँको अनामनगरमा कोठा भाडा लिएर बस्दै आएकी सीता गुरूङको पीड़ा पनि फूलमायाको भन्दा फरक छैन। बढ़दो महँगीले उनको पनि रातको निन्द्रा उडाएको छ। सीता गुरूङ पनि दैनिक ज्याला मजदूरी गरेर महिनामा मुस्किलले 12-15 हजार रूपियाँ कमाउँछिन्। कोठा भाडा 7,000 रूपियाँ तिर्नुपर्छ। उनलाई साथ दिने श्रीमानसँगै छैनन्, तर दुई बच्चाको स्याहार सम्भार उनी आफैले गर्नुपर्छ। सीता गुरूङ र फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन्। पछिल्लो समय महँगीले आकाश छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ। सरकारी निकाय भने बजार महँगीलाई नियन्त्रण गर्न छाडेर मुखदर्शक बनेर बसेको छ। उफ महँगी, राजधानी दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ।
कोविड, जलवायु र द्वन्द्वका कारण विश्व खराब अवस्थामा, नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। आफ्नो दोस्रो कार्यकाल शुरू गर्न लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोविड 19 महामारी, जलवायु संकट र भूराजनीतिक तनावका कारण विश्व 5 वर्ष अघिको तुलनामा खराब अवस्थामा रहेको बताउनु भएको छ। महासचिव गुटरेसले सन् 2017 जनवरी 1 पदबहाली गर्ने दिनमा द्वन्द्व रोक्न, असमानता हटाउन तथा विश्व शान्तिका लागि सक्रिय रहने बताएका थिए। तर कोविड 19 र विश्वको तापमानमा भएको वृद्धिले चुनौती थपिएको छ। संयुक्त राष्ट्रसंघका महासचिवसँग शक्ति हुँदैन, तर हामीले प्रभाव पार्न सक्छौं, विश्वास दिलाउन सक्छौं र मध्यस्थता पनि गर्न सक्छौं, उनले भने। संयुक्त राष्ट्रसंघको प्रमुख पदमा नियुक्त हुनु अघि उनले यो भूमिका समस्या समाधानका लागि संयोजनकारी फरक विचारलाई जोड्न सक्ने मध्यस्थकारी तथा इमान ब्रेकरको जस्तो हुनुपर्ने बताएका थिए। बिहिबार एपीको कुराकानीमा उनले भने, मैले यस्तो कार्य हरेक दिन गर्नुपर्ने हुन्छ। उदाहरणका लागि गत साता उनले इथियोपियामा त्यहाँको सरकार र टिग्रे क्षेत्रमा लडाकुबीच रहेको द्वन्द्व समाधान गर्न अफ्रिकन युनियनका दूत, केन्याका राष्ट्रपति र इथियोपियाका प्रधानमन्त्रीसँग वार्ता गरेका थिए। मलाई आशा छ छिट्टै नै यो द्वन्द्वले निकास पाउनेछ, मैले आफ्नो ध्यान यसमा केन्द्रित गरेको छु, उनले भने। यसै गरी आम चुनावलाई सन् 2026 धकेल्न चाहने मालीका सैनिक नेताहरूसँग पनि टेलिफोनमा वार्ता भएको उनले बताए। उनले विश्व शान्ति तथा सुरक्षाका लागि प्रतिबन्ध तथा सैनिक कार्यवाही समेत गर्न सक्ने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका सदस्यबीच कतिपय विषयमा एकमत नरहेको बताए। विशेष गरी भिटो प्रयोग गर्न सक्ने 5 सदस्यबीच खास विषयमा समस्या समाधान गर्न सकेको छैन। उदाहरणका लागि उत्तर कोरियालाई प्रतिबन्ध लगाउने विषयमा अमेरिका, बेलायत र फ्रान्सले अगाडि सारेको प्रस्तावको बिहिबार रूस र चीनले विरोध गरेका छन्। त्यसै गरी आफ्ना 1 लाख सैनिक युक्रेनको सीमा क्षेत्रमा रूसले तैनाथ गरेको सन्दर्भमा महासचिवले भने, रूसले युक्रेनमा आक्रमण गर्छ भन्ने मलाई लाग्दैन, मेरो आशा पनि सही रहेछ। कोविड, जलवायु र द्वन्द्वका कारण विश्व खराब अवस्थामा, नागरिक दैनिकले अग्रपृष्ठमा त्यो खबर दिएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट अतिरिक्त शुल्क लिने नोबेल र काठमाडौँ मेडिकल कलेज किएमसीमाथि कार्यवाही गर्न गृह मन्त्रालयलाई सिफारिश गरेको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेलले नोबेल र केएमसीले शिक्षा मन्त्रालयको निर्णय र निर्देशन उल्लंघन गरेको जनाउँदै गृह प्रशासन मार्फत कार्यवाही अघि बढ़ाउन गृहमन्त्री बालकृष्ण खाडसँग आग्रह गरेका हुन्। गृह मन्त्रालयले शुक्रबार पीड़ित विद्यार्थी साथ विद्यार्थी संगठनका प्रतिनिधि र शिक्षा मन्त्रीसित छलफल गरेको थियो। शिक्षा मन्त्री पौडेलको आग्रहपछि गृहमन्त्री खाँडले मेडिकल कलेजलाई कार्यवाही प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता जनाएको छलफलमा सहभागी नेवी संघका महामन्त्री बलदेव तिमिन सिन्हाले जानकारी दिनुभयो। केएमसी र नोबेलमाथि कार्यवाही गर्न गृहलाई सिफारिश कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै खबरका साथ आजलाई कार्यक्रमको समय सकिएको छ। श्रेय नेपाल र यशोदा अधिकारी विदा हुन्छौं। यसपछि तपाईँ कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।